بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، صدا کی بھانتی آج بھی اپنے کاریکرم کا آرمبھ ہم قرآن مجید کی تلاوت ایوم اس کے انواد سے کریں گے۔ آج آپ پوتر قرآن مجید کے سورہ حجرات کی 12ویں اور 13ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اجتنبوا كثيرا من الظن إن بعض الظن إثم ولا تجسسوا ولا يغتب بعضكم بعضا أيحب أحدكم أن يأكل لحم أخيه ميتا واتقوا الله إن الله تواب رحيم يا صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان لانے والو، بہت سی سوچوں سے بچو کہ کچھ سوچیں پاپ ہوتی ہیں، اور ٹوہ میں مت رہو، اور نہ تم میں سے کوئی پیٹھ پیچھے کسی کی نندا کرے۔ کیا تم میں سے کوئی اس بات کو پسند کرے گا کہ اپنے مرے ہوئے بھائی کا ماس کھائے؟ تمہیں سوئم اس بات سے گھن آئے گی، اور ایشور سے ڈرتے رہو، نسندیہ ایشور توبہ سویکار کرنے والا اور دیاوان ہے۔ ہے لوگو، ہم نے تمہیں ایک پرش و استری سے پیدا کیا، اور تمہاری بہت سی جاتیاں اور ونش بنائے تاکہ تم ایک دوسرے کو پہچان سکو۔ निसंदेह ईश्वर की दृष्टि में तुम्हारे बीच सबसे अधिक प्रतिष्ठित वो है जो ईश्वर से सबसे अधिक भय रखता है। निसंदेह ईश्वर अत्यंत ज्ञानी और जानकार है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आप सभी का स्वागत है। आज बुधवार है, जून की 16, जी कादा की 5 और खुर्दाद माह की 26 तारीख है। दोस्तों, आपको बताते चलें कि हमारे इन कार्यक्रमों को आप वेबसाइट पर भी देख सकते हैं अपनी सुविधा के अनुसार। पता है partstoday.com/hi। आज प्रसारित किए जाने वाले कार्यक्रमों की रूपरेखा इस प्रकार है। पहले विश्व समाचार पेश किए जाएंगे, विश्व समाचारों के बाद राजनैतिक चर्चा आप सुनेंगे। राजनैतिक चर्चा के उपरांत साप्ताहिक कार्यक्रम हम आपको सुनवाएंगे, शौर्य गाथा और आजकल। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है। अब आप कायम रिजवी और मरियम मेहरदादी से विश्व समाचार सुनिए।
बिस्मिल्लाह रहमान रहीम। सबसे पहले आज के मुख्य समाचारों का सार। ईरान में राष्ट्रपति चुनाव के लिए प्रतिस्पर्धा चरम पर पहुंच गई है। पाकिस्तान की नेशनल असेंबली के स्पीकर ने कई सांसदों पर झगड़ा और गालम गलौज के मामले में प्रतिबंध लगा दिया है। भारत में मुस्लिम बुजुर्ग पर चरमपंथियों के हमले का मुद्दा गरमाया हुआ है। पुलिस ने ट्विटर और पत्रकारों के खिलाफ भी मुस्तैदी से कार्रवाई शुरू कर दी है। फिलिस्तीनियों और इसराइल के बीच फिर से तनाव तेज हो गया है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान में राष्ट्रपति पद के एक प्रत्याशी अली रजा जाकानी ने सैयद इब्राहिम रईसी के समर्थन की घोषणा करते हुए अपनी उम्मीदवारी वापस ले ली है। अली रजा जाकानी ने साक्षात्कार में कहा है कि राष्ट्रपति पद के प्रत्याशी सैयद इब्राहिम रईसी के बढ़ते समर्थन को देखते हुए मैंने उनके पक्ष में बैठने का फैसला लिया है। उन्होंने कहा कि मैं भी इब्राहिम रईसी को ही वोट दूंगा। जाकानी का कहना था कि मैं आशा करता हूं कि सैयद इब्राहिम रईसी के सत्ता में आने से देश में राजनीतिक सुधार होगा। इसी के साथ आज सुबह राष्ट्रपति पद के एक अन्य प्रत्याशी मोहसिन मेहर अली जादे ने भी 13वें राष्ट्रपति पद के चुनाव से अपना नाम वापस ले लिया। ज्ञात रहे कि ईरान में शुक्रवार 18 जून को 13वें राष्ट्रपति पद के चुनाव के लिए मतदान आयोजित करवाया जाएगा।
ईरान के राष्ट्रपति कार्यकाल के प्रमुख ने कहा कि विश्व के अधिकांश देशों की विदेश नीतियां दल गलत राजनीति से प्रेरित नहीं होती। उन्होंने कहा कि वियना वार्ता की रूपरेखा को इस्लामी गणतंत्र ईरान का समर्थन प्राप्त है। महमूद वाइजी ने बुधवार को मंत्रिमंडल की बैठक से इतर एक सवाल के जवाब में कि क्या ईरान के राष्ट्रपति चुनाव वियना वार्ता को प्रभावित करेंगे, कहा रूपरेखा के आधार पर वियना वार्ता में मूल सिद्धांत इस्लामिक क्रांति के वरिष्ठ नेता की ओर से स्पष्ट हैं। ईरान के राष्ट्रपति कार्यकाल के प्रमुख का कहना था कि वियना वार्ता में आर्थिक मुद्दे सहित कई मुद्दों पर बात चल रही है जिन पर सहमति होनी है। انہوں نے کہا کہ وارتا کے مہتو کے کارن راشٹرپتی چناؤ وینا وارتا میں کسی بھی پرکار کا وگھن نہیں ڈال رہے ہیں۔
یورپی سنگھ کے راشٹرادھیکشوں نے امریکی راشٹرپتی کے ساتھ بیٹھک کے انت میں سنیکت بیان میں پرمانو سمجھوتے کو دوبارہ پٹری پر لانے کے لیے وینا میں جاری وارتا کا ذکر کیا۔ انہوں نے کہا کہ پابندیوں کا ہٹنا ایران کے ساتھ پرمانو سہمتی کا مکھی بھاگ ہے۔ اس بیان میں آیا ہے کہ ہم پرمانو سمجھوتے میں امریکہ کی واپسی کی پرکریا کو سرل بنانے اور اس سمجھوتے کے ایران تتھا امریکہ کی اور سے پربھاوی طور پر لاگو ہونے کے ادیش سے وینا میں جاری بات چیت اور کوٹنیتک کوششوں کا سمرتھن کرتے ہیں۔ بیان میں آگے کہا گیا ہے کہ یورپی سنگھ اور امریکہ اس بات کو سمجھتے ہیں کہ ایران کے پرمانو سمجھوتے کی پرتیبدھتا پر لوٹنے کے ساتھ ہی ساتھ پابندیوں کا ہٹنا ایران کے ساتھ پرمانو سہمتی کا اہم بھاگ ہے۔ اس بیان میں امریکہ کے پرمانو سمجھوتے سے منمانے طور پر نکلنے کا بھی الیکھ ہوا۔ ایران کی اور سے اٹھائے گئے جوابی قدم پر چنتا جتاتے ہوئے کہا گیا ہے کہ ہمیں ایران کی اور سے اٹھائے گئے قدم پر چنتا ہے جو جے سی پی او اے کے سما کیجیے گا جو جے سی پی او اے سے اسنگت ہے۔
پاکستان میں نیشنل اسمبلی کے اسپیکر اسد قیصر نے بیٹھک میں ہنگامہ اور اپشبدوں تتھا ابھدر بھاشا کا پریوگ کرنے والے سدسیوں پر سدن میں پرویش پر پرتبندھ لگا دیا ہے۔ پاکستان کی سنسد کی اور سے جاری بیان کے انوسار اسپیکر اسد قیصر نے سدن میں ہنگامہ کرنے والے سدسیوں کے ورودھ کاروائی کرتے ہوئے ان لوگوں کے سنسد کے پریسر میں پرویش پر پرتبندھ لگا دیا۔ بیان میں کہا گیا ہے کہ یہ پرتبندھ اگلے آدیش تک جاری رہے گا۔ منگلوار کو پاکستان کی راشٹریہ سنسد میں وپکش کے نیتا تتھا مسلم لیگ کے پرمکھ شہباز شریف کے بجٹ بھاشن کے دوران ستا پکش کے سانسدوں کی اور سے شور شرابہ کیا گیا اور وپکش نے بھی اس میں جم کر حصہ لیا۔ ہنگامے کے دوران دونوں پکشوں کی اور سے اپشبدوں اور ابھدر بھاشا کا پریوگ کیا گیا۔ انہوں نے ایک دوسرے پر بجٹ کی کمپنیاں بھی اچھالی کھما کیجیے گا انہوں نے ایک دوسرے پر بجٹ کی کاپیاں بھی اچھالی۔ ہنگامے کے کارن اسپیکر کو کئی بار بیٹھک روکنی پڑی۔ بیٹھک استھگت کیے جانے کے بعد ستا پکش اور وپکش کے سدسیوں کے بیچ جھڑپیں بھی ہوئیں۔
بھارت کے اتر پردیش راج میں ایک بزرگ مسلمان کو مارنے پیٹنے کے بعد زبردستی ان کی داڑھی کاٹنے والوں کے ورودھ مقدمہ درج کرتے ہوئے انہیں گرفتار کر لیا گیا۔ پولیس نے اسی کے ساتھ گھٹنا کی ویڈیو وائرل کرنے میں بھومیکا نبھانے والے کچھ پترکاروں اور ٹویٹر کے خلاف بھی ایف آئی آر درج کی ہے۔ انڈین ایکسپریس کے انوسار بلند شہر سے سمبندھ رکھنے والے 72 ورشیہ عبدالصمد سیفی موت کا پرسا دینے اور اپنی بھتیجی سے ملنے غازی آباد گئے تھے۔ راستے میں انہیں پرتاڑت کرنے کے بعد ان کی داڑھی کاٹ دی گئی۔ اس گھٹنا کے ایک سپتاہ گزرنے کے بعد سوموار کو گھٹنا کی ویڈیو سوشل میڈیا پر وائرل ہو گئی۔ اس ویڈیو میں انہیں گھٹنا کی رودات سناتے ہوئے دیکھا جا سکتا ہے۔ اس ویڈیو پر لوگوں کے ساتھ ہی ساتھ مانواधिकारों کے سنگٹھنوں نے بھی سرکار اور پولیس سے گھٹنا کا نوٹس لینے کی اپیل کی ہے۔ اپرادھیوں نے بلند شہر کے اس مسلمان بزرگ پر حملہ کر کے ان کی داڑھی کو کاٹ دیا۔ مانواधिकार سنگٹھنوں نے اسے مسلم ویرودھی کاروائی بتایا ہے۔ اس معاملے پر کانگریس کے نیتا راہل گاندھی نے بھی کڑی پرتکریا دی تھی۔
زائنی ایئر فورس نے غزہ پٹی پر بدھوار تڑکے حملہ کیا۔ شہاب نیوز کے انوسار زائنی فائٹر جیٹ نے خان یونس کے پوروی بھاگ میں پرتیرودھ کے ایک سینٹر کو نشانہ بنایا۔ آرمبک رپورٹ کے مطابق اسرائیلی ٹوہی ویمان نے غزہ کے دکشنی بھاگ میں نتسالیم علاقے میں قورے سینٹر پر کئی میزائل مارے۔ شہاب نیوز کے مطابق زائنی فائٹر جیٹ نے خان یونس کے موئن اور یمرک سینٹر پر 2 میزائل مارے۔ فلسطینی انفارمیشن سینٹر کے مطابق اسرائیلی ڈرون نے خان یونس اور غزہ میں پرتیرودھ کے 2 ٹھکانوں کا نشانہ بنایا۔ شمع کیجیے گا خان یونس اور غزہ میں پرتیرودھ کے 2 ٹھکانوں کو نشانہ بنایا، جس کے بعد پرتیرودھ کے اینٹی ایئر کرافٹ سسٹم نے شجاعیہ کے پورب میں زائنی سینا کے ڈرون پر فائرنگ کی۔
حماس کے پروکتا نے غزہ پر زائونی شاسن کے حالیہ حملے کے سندربھ میں یہ کہا ہے کہ بیت المقدس کے فلسطینیوں کے پرتیرودھ کو توڑنے کا یہ ایک وفل پریاس تھا۔ فلسطین کے اسلامی پرتیرودھ آندولن حماس کے پروکتا حازم قاسم نے بدھوار کی صبح زائونیوں کے تازہ حملے پر اپنی پرتکریا میں ٹویٹ کیا۔ انہوں نے لکھا ہے کہ یہ سب کچھ فلسطینیوں کو پرتیرودھ کو توڑنے کے لیے کی جانے والی وفل کاروائیاں ہیں۔ حازم قاسم نے بل دیا ہے کہ ان حملوں کا ادیش تتھا کتھت فلیگ مارچ کے آیوجن میں زائونی شاسن کی وفلتا کو چھپانا ہے۔ انہوں نے کہا کہ فلسطینی راشٹر اپنے ادھیکاروں اور پوتر استھلوں کی رکشا کے ادھیکاروں سے بالکل بھی پیچھے نہیں ہٹے گا۔ یاد رہے کہ اسرائیلی ڈرون ویمانوں نے خان یونس اور غزہ میں پرتیرودھ کے دو ٹھکانوں کو بدھوار پراتہ نشانہ بنایا، جس کے بعد پرتیرودھ کے اینٹی ایئر کرافٹ سسٹم نے شجاعیہ کے پورب میں زائونی سینا کے ڈرون پر فائرنگ کی۔
15 جون کو بیت المقدس میں ہونے والے فلیگ مارچ نے آوائزانی شاسن میں پائے جانے والے متبیدوں اور گہری کھائی کو جگ جاہر کر دیا۔ زانی کالونی واسیوں نے منگلوار کو بیت المقدس میں ریلی نکالی تھی۔ نفتالی بنت کے ایک نئے منتری منڈل نے اس ریلی کی آیوجنا کی انومتی دی تھی۔ اس بات کو اندیکھا کرتے ہوئے کہ اس ریلی نے فلسطینیوں اور زانیوں کے بیچ تناؤ کو بڑھا دیا، فلیگ مارچ نے اس ریلی سماج کے بھیتری متبیدوں اور خامیوں کو بھی ظاہر کیا۔ منگلوار کی ریلی میں لکڈ پارٹی کے کاریکرتاؤں نے اسرائیل کے نئے پردھان منتری کا ورودھ کرتے ہوئے نفتالی بنت مرد آباد اور بنت گدار ہے کنارے لگائے۔ یہ باتیں اسرائیلی سماج میں پھیلے گہرے متبید کو ظاہر کرتی ہیں۔ اسی ریلی نے اویدھ ادھیکرت فلسطین میں فلسطینیوں اور زائنوں کے بیچ پائی جانے والی نفرت کو بھی دکھایا۔ کٹرپنتھی زائنوں نے فلیگ مارچ کے دوران پوروی بیت المقدس کے پوروی دوار باب العمون پر پہنچ کر عرب مرد آباد کے نعرے لگائے۔
سعودی شاسن نے ایک نابالغ کشور کو نرادھار الزام لگا کر موت کی سزا دے دی۔ یہ کشور پوروی پرانت کے قطیف شہر کا ہے جو شیعہ باہل نگر ہے۔ اس کشور کو سعودی شاسن کے خلاف کتھت شانتی پورن پروٹیسٹ کو اکسانے اور اس میں بھاگ لینے پر موت کی سزا دے دی گئی۔ سعودی گرہ منترالے نے منگلوار کے بیان میں کہا کہ پوروی پرانت کے دمان شہر میں مصطفیٰ بن ہاشم بن عیسیٰ الدرویش کو موت کی سزا دے دی گئی ہے۔ سعودی شاسن نے 17 سال کے مصطفیٰ کے خلاف ہتھیار اٹھانے، راشٹریہ سرکشا میں خطرہ ڈالنے، سعودی سرکشا بلوں کو مارنے کے لیے آتنکوادی گٹ بنانے اور ودروہ بھڑکانے کا الزام لگایا تھا۔ یہ وہ الزام تھے جنہیں مانواادھیکار سنگٹھنوں نے خارج کرتے ہوئے ریاض شاسن سے موت کی سزا کو رد کرنے کی مانگ کی تھی۔
بغداد میں وسفوٹک پدار سے لدے 2 ڈرون مار گرائے گئے۔ موازین نیوز کے مطابق دکشنی اور دکشنی پوروی بغداد میں ان ڈرونوں کو مار گرایا گیا۔ عراق کے پولیس وبھاگ کے جن سمپرک وبھاگ نے ایک بیان میں بتایا کہ دکشنی بغداد کے الکرتان علاقے میں 2 ڈرون مار گرایا گیا۔ پہلا ڈرون بغداد کی ارشید سینے چھاونی کے قریب مار گرایا گیا۔ اس بیان میں آیا ہے کہ پولیس بل الکرتان میں 2 ڈرون کو مار گرانے میں سفل ہوا، جو عراق کے فیڈرل پولیس کی 7ویں ڈویژن کے ادھیکار شیتر میں آتا ہے۔ اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹریہ سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستوں، میں ہوں روش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کاریکرم میں۔ आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे इस्लामी गणतंत्र ईरान में होने वाले राष्ट्रपति पद के चुनाव के मतदान की कि जिसकी तैयारियां अमरीका में भी चल रही हैं।
शोबे अख्तराई दरिंग दर जोहाई मुख्तलिफ अमरीका।
और फिर बात करेंगे फिलिस्तीन की कि जहां ज़ायोनियों द्वारा निकाले जा रहे फ्लैग मार्च को लेकर फिलिस्तीनियों और ज़ायोनियों के बीच टकराव की स्थिति बनी हुई है। और अंत में चलेंगे भारत, जहां उत्तर प्रदेश के गाजियाबाद के लोनी की एक घटना ने पूरे देश का सियासी पारा चढ़ा दिया है।
मुस्लिम बुजुर्ग अब्दुल समद की पिटाई के मामले में
तो सबसे पहले चलते हैं अमेरिका और बात करते हैं ईरान के राष्ट्रपति पद के लिए 18 जून शुक्रवार को होने वाले मतदान के लिए अमेरिका के 18 राज्यों में हो रही तैयारियों की। साथ ही कनाडा में रहने वाले ईरानी भी अमेरिका में आकर करेंगे मतदान। इस संबंध में न्यूयॉर्क से IRIB के संवाददाता कामरान नजफजादे एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी मोहम्मद अली कुम्मी की आवाज में।
ईरान में राष्ट्रपति पद के होने वाले चुनाव के लिए अमेरिका में स्थानीय समयानुसार सुबह 7 बजे से शाम 5 बजे तक मतदान होगा। न्यूयॉर्क में मौजूद संयुक्त राष्ट्र संघ में ईरान के स्थायी राजदूत मजीद तख्त रवानची से जब ये पूछा गया कि अमेरिका के किन किन राज्यों में कितने मतदान केंद्रों पर वोटिंग होगी, साथ ही कनाडा में रहने वाले ईरानी नागरिक किस तरह मतदान में भाग लेंगे, वो भी ऐसी स्थिति में कि जब दोनों देशों के बीच संबंध अच्छे नहीं है, तो इसे किस तरह आयोजित किया जाएगा, तो उन्होंने बताया। अमरीका की राजधानी सहित कुल 18 राज्यों में कुल 27 मतदान केंद्र बनाए गए हैं। उन्होंने बताया कि बहुत से राज्यों में रहने वाले ईरानियों ने खुद आगे आकर मतदान केंद्र बनाए जाने की मांग की थी। वे सभी चाहते हैं कि देश के 13वें राष्ट्रपति के चयन में उनकी भी भूमिका हो। हमने अपने सहयोगियों की मदद से उनके मतदान के लिए सभी जरूरी कामों को अंजाम दे दिया है। मजीद तख्त रवानची ने बताया कि कनाडियाई सरकार द्वारा स्वीकृति न दिए जाने की वजह से हमने अमेरिका कनाडा सीमा पर स्थित बफेलो शहर में मतदान केंद्र बनाया है, ताकि कनाडा में रहने वाले ईरानी जो मतदान में भाग लेना चाहते हैं, वे वहां पहुंचकर अपने मताधिकार का प्रयोग कर सकते हैं।
कामरान नजफ़ज़ादे, खबरगुजारी सदा और सीमा, न्यूयॉर्क।
और अब चलते हैं फिलिस्तीन और बात करते हैं अवैध अधिकृत बैतुल मुकद्दस में ज़ायोनियों द्वारा निकाले जाने वाले फ्लैग मार्च की। फ्लैग मार्च का विरोध कर रहे फिलिस्तीनियों की सुरक्षा बलों के साथ हुई झड़प में दर्जनों फिलिस्तीनी घायल हो गए हैं। इस बारे में गजा फिलिस्तीन से IRIB के संवाददाता इब्राहिम अहमद अधिक जानकारी दे रहे हैं हमारे साथी हसन अब्बास की आवाज में।
मंगलवार को फिलिस्तीनियों और अवैध ज़ायोनी कॉलोनी निवासियों के बीच उस समय टकराव हो गया जब ज़ायोनी शासन द्वारा अवैध तरीके से बैतुल मुकद्दस के एकीकरण किए जाने की वर्षगांठ पर हर साल की तरह फ्लैग मार्च निकाला जा रहा था। इस टकराव में दर्जनों फिलिस्तीनी घायल हो गए, जबकि 10 अन्य को गिरफ्तार कर लिया गया। फिलिस्तीनी प्रतिरोधकर्ता बलों की चेतावनी के बाद इसराइली पुलिस फ्लैग मार्च के रास्ते को बदलने पर मजबूर हो गई। प्रदर्शनकारी का कहना है कि ज़ायोनियों की इस कार्रवाई के जवाब में सभी फिलिस्तीनियों को चाहिए कि अपने अपने घरों पर फिलिस्तीन के झंडे लगाएं, बैतुल मुकद्दस की ओर जाने वाले सभी रास्तों को बंद कर दिया जाए और इस तरह इसराइल को जवाब दिया जाए। बाबुल अमूद में 2000 से अधिक ज़ायोनी पुलिस और सैनिकों को तैनात किया गया। वहीं इस इलाके में देर रात तक भीषण झड़पें जारी रहीं। साथ ही गजा से मिसाइल हमले की संभावना को देखते हुए आयरन डोम सिस्टम को सक्रिय कर दिया गया और बेन गुरियन हवाई अड्डे की ओर जाने और आने वाली उड़ानों के मार्ग को भी बदल दिया गया है। हमास के एक नेता का कहना है कि फिलिस्तीनियों का खून ज़ायोनियों को उखाड़ फेंकेगा। इसराइल के अत्याचार फिलिस्तीनियों को पीछे नहीं हटा सकते। उधर इसराइली पार्टियों और अवैध कॉलोनी निवासियों ने नई कैबिनेट के गठन के विरोध पर बल दिया और कहा कि नई सरकार प्रतिरोधकर्ता बलों की चेतावनी से डर गई और उसने फ्लैग मार्च के रास्ते को बदल दिया।
بالتزامن مع مسيرة الأعلام التي نظمها الاحتلال.
ایک طرف جہاں زائونیوں دوارا بیت المقدس میں فلیگ مارچ نکالا جا رہا تھا تو وہیں دوسری اور غزہ میں بھی فلسطینیوں نے ویرود مارچ نکال کر بل دیا کہ بیت المقدس ان کی ریڈ لائن ہے اور کسی کو بھی اس پر قبضہ کرنے کی انومتی نہیں دی جائے گی.
احتلال ابناء شعبنا الفلسطینی.
جہاد اسلامی کے ایک نیتا کا کہنا ہے کہ اگر دشمن فلسطین اور مسجد الاقصا پر قبضے کی کوشش کرے گا تو پرتیرود اس کے سامنے کھڑا ہو جائے گا اور نتیجوں کے ذمہ دار حملہ آور ہوں گے.
ان القدس هي قدسنا.
پتا کے نیتا کا کہنا ہے کہ بیت المقدس مسجد الاقصا اور پیغمبر اسلام کی معراج کا استھان ہمارا ہے. زائونیوں کی سازش کبھی بھی کامیاب نہیں ہو پائے گی.
امریکہ الشیطان الاکبر.
القائمون على المسيرة أكدوا.
فلسطينيون نے اس بات پر بل دیا کہ پرتیرود دشمن کے ہر طرح کے حملے وشیش کر مسجد الاقصا اور پوتر ستھلوں پر حملے کا جواب دینے کے لیے پوری طرح تیار ہے. اور دوسری بات یہ ہے کہ فلیگ مارچ کا پھر سے آیوجن یدھ کی آگ کو دوبارہ بھڑکا سکتا ہے.
لا يمكن لسرائيل ان تفرد.
ایک پردرشنکاری کا کہنا ہے کہ کیول فلسطینی راشٹر کو ہی یہ حق پہنچتا ہے کہ بیت المقدس اور مسجد الاقصا اس کے ادھیکار میں رہے. فلسطینی اپنا آکروش ویکت کرتے ہوئے یہ گھوشنا کر رہے ہیں کہ بیت المقدس ان کی ریڈ لائن ہے اور اس کی رکشا کے لیے کسی بھی طرح کی قیمت چکانے کے لیے وہ تیار ہیں.
ابراہیم احمد، خبر گزار صدا وسیمہ، غزہ، فلسطین.
اور اب رخ کرتے ہیں بھارت کا اور بات کرتے ہیں اتر پردیش کے غازی آباد میں ایک مسلم بزرگ کی پٹائی کے بعد گرمائی راجنیتی کے بارے میں. غازی آباد پولیس نے اس گھٹنا میں کسی بھی طرح کا سمپردائک پہلو ہونے سے انکار کیا ہے. اس بارے میں وستار سے جانکاری دے رہے ہیں دلی سے ہمارے سنواددتا شمشاد کاظمی.
اتر پردیش کے نگر غازی آباد کے لونی شیتر میں ہوئی ایک مسلم بزرگ عبد الصمد کی پٹائی کے معاملے میں راجنیتک سنگرام چھڑ گیا ہے. بھارتی جنتا پارٹی نے اس معاملے کو سامپردائک رنگ دینے کی کوشش کرنے کا آروپ لگایا ہے. اتر پردیش کے مکھیہ منتری یوگی آدتیہ ناتھ کے بعد اب کیبنٹ منتری اور بھاجپا پروکتا سدھارتھ ناتھ سنگھ نے سماجوادی پارٹی پر جم کر نشانہ سادھا اور اسی معاملے کو لے کر کانگریس کے پورو ادھیکش راہل گاندھی اور اے آئی ایم آئی ایم ادھیکش اسد الدین اویسی پر راشٹریہ سرکشا قانون لگائے جانے کی مانگ کی. یو پی سرکار کے منتری سدھارتھ ناتھ سنگھ نے ٹویٹ سندیش دوارا آروپ لگایا کہ وپکش خاص کر سماجوادی پارٹی ورش 2022 میں ستا میں آنے کے لیے بےتاب ہے اور بھاجپا سرکار اتر پردیش کو ایک بار پھر سامپردائک شکتیوں کا گڑھ نہیں بننے دے گی جو کہ ان کے انوسار سپا کے شاسن میں دیکھا گیا تھا. سوشل میڈیا پر ایک ویڈیو وائرل ہونے کے بعد جس میں دکھایا گیا ہے کہ غازی آباد کے ایک بزرگ مسلمان ویکتی کو کچھ یوکوں نے جم کر پیٹا، ان کی داڑھی کاٹ دی اور انہیں کتھت روپ سے جے شری رام کا نعرہ لگانے پر وشوش کیا. سوشل میڈیا پر ایسی خبر پھیلتے ہی لوگوں میں روش ویاپت ہو گیا. بعد میں غازی آباد پولیس نے خلاصہ کیا کہ یہ بزرگ شخص تعویز دیا کرتے تھے جن کا الٹا اثر کرنے پر ان سے مار پیٹ کی گئی. اس معاملے کے ادھک تر آروپی اسی سمودائے سے بتائے جاتے ہیں اور تین آروپیوں کو گرفتار کیا گیا ہے. ایک پولیس ادھیکاری نے بتایا کہ اس معاملے میں کوئی سامپردائک اینگل نہیں ہے.
انکوائری میں اس گھٹنا کا کوئی بھی دھارمک اینگل ہونا نہیں پایا گیا. یہ گھٹنا نجی کارنوں سے تعویز کو لے کر کے ناراضگی آکروش جیسا ان کے دوارا بتایا گیا اس کے چلتے انہوں نے کری. ہم نے اس کو گمبھیرتا سے لیا اور اس میں مار پیٹ میں جو ویکتی سملت پائے گئے ان میں سے تین ویکتیوں کی ہم آلریڈی گرفتاری کر کے جیل بھیج چکے ہیں. شیش ویکتیوں کے لیے ہماری ٹیمیں لگاتار پریاسرت ہیں. لیکن اس میں جو کنٹینٹ سوشل میڈیا وغیرہ پہ پبلش کیا گیا وہ غیر ذمہ داری والا ہے اور اس کا جو ہے ابھی تک کسی بھی طریقے سے ویریفیکیشن نہیں ہوا. جن لوگوں نے جان بوجھ کر کے سوشل میڈیا پر ایک الگ اینگل دینے کے لیے اس کو پبلش کیا تو ہم نے اس کے خلاف ایک ایف آئی آر کل یہاں غازی آباد میں لکھی ہے جس میں سات لوگ کے خلاف ایف آئی آر لکھی گئی ہے پلس ٹویٹر انڈیا کے خلاف لکھی گئی ہے. ہماری ٹیم لگاتار مانیٹر کر رہی ہے. کمیونل ہارمنی اور پیس کو ڈسٹرب کرنے کی جو بھی کوشش کی جائے گی اس کے خلاف کٹور ودھک کاروائی ہم لوگ کریں گے.
بزرگ کے ساتھ مار پیٹ کے بعد راہل گاندھی نے ٹویٹ کرتے ہوئے لکھا تھا کہ میں یہ ماننے کو تیار نہیں ہوں کہ شری رام کے سچے بھکت ایسا کر سکتے ہیں. ایسی کرورتا مانوتا سے کوسوں دور ہے اور سماج اور دھرم دونوں کے لیے شرمناک ہے. اسد الدین اویسی نے بھی ہندوتوادی وچاردھارا پر نشانہ سادھتے ہوئے مانو ادھیکار آیوگ سے بھی سنگیان لینے کی اپیل کی ہے. योगी आदित्यनाथ ने राहुल गांधी पर प्रहार करते हुए कहा कि पुलिस द्वारा सच्चाई बताने के बाद भी ऐसे लोग समाज में जहर फैलाने में लगे हैं और सत्ता की लालच में मानवता को शर्मसार कर रहे हैं। उधर गाजियाबाद की घटना को लेकर ट्विटर सहित 9 लोगों पर प्राथमिकी दर्ज की गई है। इन पर घटना को सांप्रदायिक रंग देने का आरोप है। आरोप है कि पुलिस द्वारा मामला स्पष्ट किए जाने के बावजूद ट्विटर ने गलत ट्वीट को हटाने के लिए कोई कदम नहीं उठाया। ट्विटर ने भारत सरकार द्वारा 25 मई से लागू किए गए आईटी नियमों को अब तक लागू नहीं किया है, जिसके कारण अब ट्विटर ने कानूनी सुरक्षा का आधार खो दिया है। यानी गलत सूचना अपलोड किए जाने पर ट्विटर पर भी आईपीसी के तहत मुकदमा दर्ज होगा और पुलिस भी पूछताछ कर सकेगी। सूचना प्रौद्योगिकी मंत्री रविशंकर प्रसाद ने कहा कि इस सोशल मीडिया कंपनी ने जानबूझकर भारतीय कानूनों की अवहेलना की है। ज्ञात रहे कि केंद्र सरकार की ओर से सभी सोशल मीडिया प्लेटफॉर्मों को धारा 79 के तहत कानूनी सुरक्षा मुहैया कराई जाती है। ये सुरक्षा ट्विटर को भी मिली हुई थी। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं समाप्त होता है। ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, हमारी आज की सभा का अंतिम कार्यक्रम होगा आज कल, लेकिन उससे पहले प्रस्तुत है कार्यक्रम शौर्य गाथा।
शौर्य गाथा। दोस्तों, कार्यक्रम शौर्य गाथा की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और मोहम्मद अली कुमी का सलाम स्वीकार कीजिए। आज की कड़ी में उत्तरी मोर्चे में ईरानी फोर्सेस को आगे बढ़ने से रोकने के लिए इराकी सेना के सरदश्त और हलबचे में केमिकल हमले पर चर्चा करेंगे।
जैसा कि आप जानते हैं कि हम प्रोग्राम शौर्य गाथा में 80 के दशक में ईरान पर इराक के सद्दाम शासन के हमले के मुकाबले में ईरानी राष्ट्र की पवित्र प्रतिरक्षा और इस दौरान ईरानी राष्ट्र के वीर सपूतों के शौर्य के बारे में आपको बता रहे हैं। इराक के सद्दाम शासन ने जंग के मैदान में ईरानी वीरों के कदम को रोकने के लिए जो कृत्य किए, उनमें केमिकल हथियारों से हमला भी था, जिनका जंग में इस्तेमाल वर्जित है। जैसे जैसे इराक की ओर से थोपी गई जंग के ख़त्म होने के साल करीब आ रहे थे, वैसे वैसे इराकी फ़ौज की ओर से केमिकल हमले बढ़ते जा रहे थे। उत्तरी इराक के सुलेमानिया इलाके में करबला 10 ऑपरेशन के बाद सद्दाम ने केमिकल हथियारों के व्यापक इस्तेमाल का हुक्म दिया ताकि जंग के मैदान को राख का ढेर बना दे। इस तरह ईरानी फ़ौजी पीछे हटने पर मजबूर हो जाएं।
1987 में बसंत के मौसम में करबला 10 ऑपरेशन के बाद इस्लामी गणतंत्र ईरान की मांग पर यूएन के इंस्पेक्टरों की टीम में सैन्य ऑपरेशन के इलाके का मुआयना किया। उन्होंने तत्कालीन यूएन महासचिव खावियर पेरेस डिकुयार के नाम रिपोर्ट में सद्दाम शासन द्वारा आम लोगों के खिलाफ भी केमिकल हथियारों के इस्तेमाल की पुष्टि की। यूएन महासचिव ने सुरक्षा परिषद के नाम रिपोर्ट में यूएन के इंस्पेक्टरों की रिपोर्ट पर मुहर लगाई, लेकिन सुरक्षा परिषद के अस्थायी सदस्यों और 5 स्थायी सदस्यों अमेरिका, रूस, चीन, ब्रिटेन और फ्रांस ने सद्दाम शासन का नाम लिए बिना सिर्फ केमिकल हथियारों के इस्तेमाल की निंदा की। पूर्व और पश्चिम की दो बड़ी ताकतों और उनके पिट्ठों का सद्दाम शासन के बारे में ऐसा रवैया असल में उसे केमिकल हथियारों को और ज्यादा इस्तेमाल करने की हरी झंडी थी।
नस्र सैन्य ऑपरेशन के आगाज के साथ ही इराक के बासी शासन ने 22 जून 1987 को बहुत बड़ा त्रासदीपूर्ण केमिकल हमला किया। 28 जून 1987 को इराक की बासी सेना ने سردشت میں چار جگہوں پر مسٹرڈ گیس کی بمباری کی. اس حملے میں سینکڑوں لوگ شہید و گھائل ہوئے. اس تراسدی میں بچنے والے برسوں کیمیکل بمباری کی پیڑا سے گرست رہے.
سردشت کیمیکل حملے کے ایک پیڑت سے جب پترکار پوچھتا ہے کہ آپ کو کیا ہوا ہے تو وہ کہتے ہیں کیمیکل حملے سے پیڑت ہیں.
بعد میں پیدا ہونے والے بہت سے بچوں پر بھی کیمیکل بمباری کا سائیڈ ایفیکٹ پڑا. اس کیمیکل بمباری کے بعد اس شہر کے لوگ, جنہیں اس طرح کی اپارمپرک بمباری کے بارے میں کوئی جانکاری نہیں تھی, گھٹنا ستھل کی اور دوڑے, جس سے اس بمباری سے پیڑت ہونے والوں کی تعداد بڑھتی چلی گئی. اس سے بھی زیادہ پیڑا دائک بات, صدام کے باسی شاسن کے اپرادھ پر یو این اور انتراشٹریہ حلقوں کی خاموشی تھی.
سردشت کیمیکل حملے کے ایک پیڑتا سے اس گھٹنا کی 30ویں برسی پر جب پترکار نے ان کا حال پوچھا,
من تو این سی سال آرزو داشتم کہ یہ شب تا صبح بدون قرض بخوابم.
30 سال سے ہماری یہ آرزو رہی کہ ایک رات ہم بنا نیند کی گولی کھائے سو جائیں.
سردشت شہر پر کیمیکل بمباری کے بعد یو این میں ایرانی چارج ڈی اویرز نے اس سنگٹھن کے مہا سچیو کو خط لکھا, جس میں ان سے سردشت کیمیکل حملے کی جانچ کے لیے ایک ٹیم ایران بھیجنے کی ان سے مانگ کی گئی. تتکالین ایرانی ودیش منتری ڈاکٹر علی اکبر ولایتی نے بھی یو این مہا سچیو کے نام خط لکھا, جس میں سنگٹھن کو عراقی شاسن کے اپرادھوں کو لگام لگانے میں ایوگ کہا اور سردشت گھٹنا کی جانچ کے لیے ٹیم بھیجنے میں یو این کے ٹال مٹول بھرے رویے کا کارن اسپشٹ بتایا. اسی طرح انہوں نے سردشت شہر پر کیمیکل بمباری کی گھٹنا کو وشو کوش میں ہیروشیما اور ناگاساکی کی گھٹناؤں کی شرینی میں قرار دینے کی مانگ کی. ایران کی سردشت کیمیکل حملے کی جانچ کرانے کے لیے یو این کی ٹیم کو وہاں بھیجوانے کی کوشش کا کوئی نتیجہ نہیں نکلا.
تازہ سمیکشا کے مطابق عراق کے باسی شاسن نے پوتر رکشا کے 8 برس کے دوران 242 بار کیمیکل بمباری کی, جس میں 8,000 بمبرس آئے. ان گھٹناؤں کے بہت تھوڑے بھاگ کو پشچمی میڈیا نے کوریج دیا. عراق یہ اپرادھ ایسی حالت میں کر رہا تھا کہ وہ ان 120 دیشوں میں شامل تھا جس نے زہریلے گھٹن پیدا کرنے والے اور بیکٹیریل کمپاؤنڈ والے ہتھیاروں کے استعمال پر روک لگانے والی جنیوا سندھی پر دستخط کیے تھے.
سن 1925 کے جنیوا پروٹوکول میں جو یو این کے پرستاؤ B21 کے ذریعے دوبارہ پارت ہوا, کیمیکل ہتھیاروں کے استعمال کو ورجت گھوشت کیا گیا ہے. 1925 کے جنیوا پروٹوکول کے ایک بھاگ میں آیا ہے پورے ادھیکار سے اپنی اپنی سرکاروں کی اور سے دستخط کرنے والے اعلان کرتے ہیں جنگ کے موقع پر دم گھٹنے و انفیکشن پیدا کرنے اور اس جیسی گیسوں اور اسی طرح ان سے ملتے جلتے پدارتھ و لکوڈ جسے سب دنیا کے لوگ نفرت کرتے ہیں, پرتبدھ سرکاریں دم گھٹنے و انفیکشن پھیلانے والی گیسوں کے استعمال پر روک کو اس گھوشنا پتر کے مطابق آدھیکارک مانیتا دیتی ہیں. اسی طرح اکت ورجت باتوں کے دائرے میں بایولوجیکل وارفیئر کو بھی شامل مانتی اور خود کو اکت بندوؤں کا پالن کرنے کے لیے پرتبدھ سمجھتی ہیں.
انتراشٹری حلقوں کی خاموشی کی آڑ میں صدام شاسن نے کیمیکل حملے جاری رکھے. اس نے نصر چار سین آپریشن کے علاقے میں کیمیکل ہتھیار کے استعمال کے علاوہ سردشت کے آس پاس کے گاؤں میں بھی کیمیکل حملے کیے, جس میں دسیوں لوگ شہید و گھائل ہوئے. اتری مورچے پر والفجر 10 سین آپریشن کے آغاز اور حلبچے شہر پر نینترن کے ساتھ عراقی فائٹر جٹ نے مسٹرڈ گیس, نرو گیس اور سائنائڈ گیس سے اس شہر اور اس کے آس پاس کے گاؤں پر بمباری کی, جس کے نتیجے میں 9,000 سے زیادہ لوگ کیمیکل ایجنٹ سے پربھاوت ہوئے اور 5,000 عراقی کرد ناگرک بڑی بے دردی کی موت مرے. اس گھٹنا کے بعد برٹش اخبار دا گارڈین نے حلبچے پر کیمیکل حملے کو ایران کے خلاف جنگ میں عراق کے سب سے برے یدھ اپرادھ میں گنوایا اور لکھا کہ اس گھنڑت کرتیہ کے پیچھے دو لکش تھے, ایک آگے بڑھ رہی ایرانی فوجیوں کے قدم کو روکنا اور دوسرے کردوں کا دمن تھا۔
हलबचे पर केमिकल हमले के बाद ईरान के विदेश मंत्रालय ने यूएन महासचिव से मांग की कि वो एक जांच टीम घटनास्थल भेजें, लेकिन तत्कालीन यूएन महासचिव ने कहा कि हलबचे ईरान का हिस्सा नहीं है, इसलिए जांच टीम को इस शहर भेजने में कानूनी अड़चन है। इस तरह इराक के सबसे घिनौने युद्ध अपराध को सुरक्षा परिषद ने नज़रअंदाज कर दिया। इराकी सेना के गुप्तचर विभाग के पूर्व प्रमुख मेजर जनरल रफीक असमराई ने केमिकल बमबारी के बारे में कहा था, हलबचे में 50 फाइटर जेट से अपराध किए गए, इनमें से हर एक जेट 4 केमिकल बम से लैस था। यह सद्दाम के हुक्म से हमला हुआ। हलबचे की बमबारी असल में सद्दाम की मायूसी का नतीजा थी।
इराकी रिपब्लिकन गार्ड्स के विशेष इंस्पेक्टर कर्नल अब्दुल रशीद अल बातिन से सद्दाम के पतन के बाद जब पूछताछ हुई तो उन्होंने कबूल किया था कि इराकी एयरफोर्स ने ईरान के खिलाफ जंग के दौरान ईरानी वीरों और सरदश्त तथा हलबचे पर केमिकल बमबारी की फिल्म बनाते और फोटो खींचते थे। सद्दाम शासन के इस कर्नल ने पूछताछ के दौरान बताया था, फाइटर जेट पर फ्रांसीसी माहिरों ने तस्वीर खींचने वाले सिस्टम लगाए थे और केमिकल बमबारी के दौरान बनने वाली फिल्म सीधे सद्दाम के हवाले की जाती थी। कर्नल अब्दुल रशीद ने यह भी बताया था कि सद्दाम खैबर ऑपरेशन के दौरान ईरानी मोर्चों और हलबचे पर केमिकल बमबारी की फिल्म और बहुत सी तस्वीरों को देखकर हंसता था और उसने साफ साफ कहा था, अगर इन हथियारों को ईरान के सभी शहरों और मोर्चों तथा विरोधियों के खिलाफ इस्तेमाल कर सके होते तो क्षेत्र के सबसे बड़े ध्वजवाहक होते।
इराकी रिपब्लिकन गार्ड्स के विशेष अफसर कर्नल अब्दुल रशीद अलबातिन ने कबूल किया था कि उन्होंने भी सरदश्त और हलबचे सहित ईरान के ऑपरेशनल क्षेत्रों पर केमिकल बमबारी की फिल्म देखी है। उन्होंने कहा था, केमिकल बमबारी के बाद सरदश्त और हलबचे की तस्वीरें ली गईं और फिर फिल्म बनाई गई। वो कहते हैं, तारिक अजीज ने खैबर ऑपरेशनल क्षेत्र पर केमिकल बमबारी की जिसमें हजारों ईरानी शहीद व घायल हुए थे। सैटेलाइट से ली गई तस्वीरें सद्दाम और बासी सेना के हवाले की थी। तारिक अजीज ने कहा था, इन सैटेलाइट तस्वीरों को अमरीकियों ने सऊदी अरब के हाथों इराकियों को दिया था। वास्तव में मानवाधिकार का दम भरने वाली अमरीका और उसके पिट्ठू सद्दाम के अपराधों से न सिर्फ पूरी तरह अवगत थे बल्कि सद्दाम शासन को उनके समर्थन की आड़ में अपराध हो रहे थे। कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताज़ा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। आज कल
दोस्तों, कार्यक्रम आज कल की कन्या कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और मोहम्मद अली गुम्मी का सलाम स्वीकार कीजिए।
इस्लामी गणतंत्र ईरान में 18 जून को राष्ट्रपति पद का चुनाव होने वाला है, जिसमें देश के 8वें राष्ट्रपति को जनता चुनेगी। अब ये चुनाव होने में बहुत कम वक्त बचा है। इस बार के चुनाव के लिए उम्मीदवारों के नामों का आधिकारिक रूप से ऐलान होने के बाद चुनावी प्रचार शुरू हो गया और राजनीतिक दलों ने चुनावी माहौल बनाने के लिए अपनी अपनी कोशिशें शुरू कर दी।
اینجا بگم من میخوام در انتخابات شرکت کنم چون سرنوشت کشورم برام مهمه و نمیخوام بیگانگان برای کشورم تصمیم بگیرن.
میں یہ کہنے کے لیے آئی ہوں کہ میں چناؤ میں اس لیے بھاگ لینا چاہتی ہوں کیونکہ دیش کا بھوشیہ میرے لیے بہت اہمیت رکھتا ہے۔ میں نہیں چاہتی کہ ودیشی و باہری ہمارے بارے میں فیصلہ کریں۔
به کسی رائے بدم کہ نگاہ و باورش به ظرفیت های داخلی باشه۔
मैं उसे वोट देना चाहता हूं जिसे देश की आंतरिक नीतियों पर भरोसा हो।
उम्मीदवारों के बीच प्रतिस्पर्धा में क्रियाकलापों की समीक्षा हुई। उम्मीदवारों ने अपने अपने विचार व प्रोग्राम पेश किए, जो एक ओर सबसे योग्य के चयन में प्रभावी हो सकते हैं तो दूसरी ओर अन्य उम्मीदवार जनता की मांगों को पूरा करने के लिए प्रभावी प्रोग्राम व योजना पेश करने के लिए प्रेरित हो सकते हैं।
इस नज़र से चुनाव का मंच, खास तौर पर राष्ट्रपति पद का चुनाव, ऐसा चुनाव है जिसमें जनता में बहुत उत्साह नजर आता है और वो बड़ी तादाद में मतदान केंद्रों में पहुंचती है। ईरान में करीब सभी संस्थाएं जैसे कार्यपालिका, विधिपालिका और सुप्रीम लीडर का चयन करने वाली विशेषज्ञ परिषद चुनाव के दायरे में आती हैं। इसी तरह नगर व ग्रामीण परिषद का भी चुनाव होता है।
धार्मिक प्रजातंत्र में जनता की इच्छा व इरादा विशेष अहमियत रखता है और उसी के इरादे से इस्लामी गणतंत्र की प्रभुसत्ता वजूद में आई है और चल रही है। इस्लामी व्यवस्था में जनता चुनती, फैसला करती है और देश के भविष्य को खुद से चुने हुए प्रतिनिधियों के हवाले करती है। इसलिए धार्मिक व्यवस्था में जनता के रोल के मद्देनज़र विभिन्न चुनाव में उसकी भागीदारी पर हमेशा ताकीद की गई है।
सुप्रीम लीडर आयतुल्लाह उज़्मा खामेनाई चुनावों में जनता की बड़े पैमाने पर भागीदारी और उसकी अहमियत के बारे में कहते हैं, हमारा देश जनता के मत पर टिका है। जो चीज़ अब तक देश की जमीन और संसाधन पर बरसों से राष्ट्र के दुश्मनों को नुकसान पहुंचाने से रोके रखी, वो विभिन्न मंचों पर जनता की मौजूदगी, इरादा और भागीदारी है। देश के भविष्य में भागीदारी देश के संचालन और संचालक को तय करने के साथ साथ दुश्मनों की दुश्मनी को नाकाम बनाने में भी प्रभावी होती है।
ये ताकीद बताती है कि ईरान की इस्लामी गणतंत्र व्यवस्था में वर्णित प्रजातंत्र के आदर्श में जनता को साधन के तौर पर नहीं देखा जाता, बल्कि उसे सभी राजनीतिक चरणों और सामाजिक जीवन, मानवीय व आध्यात्मिक मूल्यों में अहमियत दी जाती है। राजनीतिक टीकाकार साले इस्कंदरी कहते हैं, राष्ट्रपति पद के चुनाव में मुख्य रूप से सत्यवादी व कर्तव्य परायण रवैये और राजनीतिक व आर्थिक प्रेरणा की वजह से मतदान केंद्र पहुँचते हैं।
इस आधार पर ईरान में धार्मिक प्रजातंत्र के मॉडल में जनता राजनीतिक मंच और इस्लामी गणतंत्र व्यवस्था के लिए लोकप्रियता बनाने के लिए चुनाव में भागीदारी के लिए पूरी तरह आजाद है और पहली व आखिरी बात उसी की होती है।
दोस्तों, इस बारे में कुवैती लेखक मिसर मोहम्मद जोशी एक रोचक बिंदु की ओर इशारा करते हुए कहते हैं, अरब देशों का प्रजातंत्र इस्लामी ईरान के प्रजातंत्र के मुकाबले में कुछ नहीं है। ईरानी अपने अधिकारियों की बिला झिझक आलोचना कर सकते हैं, लेकिन अफसोस अरब देशों में जनता सिर्फ डेंटिस्ट के सामने अपना मुंह खोल सकती है और उसे व्यवस्था के खिलाफ किसी तरह का एतराज व आलोचना करने का अधिकार नहीं है।
इस सच्चाई के बावजूद ईरान में होने वाले हर चुनाव के मौके पर विरोधी मीडिया चुनाव के खिलाफ झूठा माहौल बनाना शुरू कर देता है। विरोधी मीडिया को पता है कि ईरान में चुनावों में जनता की भागीदारी पश्चिम एशिया में अभूतपूर्व और दुनिया में भी बेजोड़ है।
बड़े पैमाने पर विभिन्न समाज के वर्गों की भागीदारी दुश्मनों की साजिशों से व्यवस्था की रक्षा में रणनीतिक हैसियत रखती है। इसी वजह से चुनाव में जनता की भागीदारी का स्तर सत्ता का अहम तत्व बन गया है। दूसरे शब्दों में बड़े पैमाने पर चुनाव में भागीदारी से ईरान सुरक्षित व ताकतवर होगा और उसकी मौजूदा स्थिति और बेहतर होगी।
यूनिवर्सिटी के प्रोफेसर व राजनीतिक कार्यकर्ता नजफ अली हबीबी का मानना है कि ईरान में चुनाव देश के संचालन का मुख्य स्तंभ है। लोग चुनाव में भाग लेकर अपने भविष्य के प्रति अपनी जिम्मेदारी का पता देते हैं। हर हाल में आम लोग हैं जो वैचारिक, आर्थिक और राजनीतिक दृष्टिकोणों और अपने भविष्य के बारे में चुनाव में भाग लेकर फैसला करते हैं। ईरानी जनता इस बात को बहुत अहमियत देती है कि देश का भविष्य किस तरह की राजनीतिक हस्तियों के हाथ में हो।
सुप्रीम लीडर आयतुल्लाह उज़्मा सैयद अली खामनेई कहते हैं कि सभी लोग, उम्मीदवार, सरकार और संबंधित लोग चुनाव की अहमियत को समझें। बड़े पैमाने पर जनता की चुनाव में भागीदारी इस्लामी गणतंत्र व्यवस्था के लिए भंडार की तरह और उसे बहुत सुरक्षा प्रदान करेगी।
दोस्तों, प्रोग्राम के इस भाग में चुनाव में उम्मीदवारों के बीच प्रतिस्पर्धा पर चर्चा करेंगे। राष्ट्रपति पद के उम्मीदवारों ने चुनावी प्रचार की कानूनी मोहलत के दौरान अपने अपने प्रोग्रामों व योजनाओं से जनता को आगाह करने की कोशिश की है। ईरान में चुनाव की दो आयाम से समीक्षा होनी चाहिए, एक बड़े पैमाने पर जनता की भागीदारी और दूसरे जागरूकता के साथ भागीदारी। जैसा कि सुप्रीम लीडर भी कह चुके हैं, चुनाव एक दिन होगा लेकिन उसका असर जनता के लिए बरसों रहेगा, इसलिए जागरूकता बहुत अहम है।
सुप्रीम लीडर आयतुल्लाह उज़्मा सैयद अली खामनेई ने सांसदों के साथ हालिया वर्चुअल मीटिंग में अपने भाषण में 18 जून के चुनाव में जनता की कम भागीदारी को लेकर कुछ चिंताओं का जिक्र करते हुए कहा।
اما در مورد مسئله مشارکت که بعضی نگرانند که مشارکت کم خواهد شد. به نظرم اینجور میرسه که مشارکت مردم، عموم مردم دنبال اسم این و اون نیستن. عامه مردم دنبال اینن که ببینن چه کسی دارای یک مدیریتی است، یک قوت عملی است، یک قوت اراده است، یک کارآمدی است که میتونه مشکلات کشور رو از میان برداره. دنبال اینن.
مجھے یقین ہے کہ جنتا کی بھاگیداری کے استر کا کسی امیدوار سے سمبندھ نہیں ہے، بلکہ لوگ ایسا امیدوار چاہتے ہیں جس میں پرشاسن کی شمتا ہے، مضبوط ارادہ رکھتا ہو اور جنتا کی مشکلوں کے حل کے لیے اپیوگی ہو۔ لوگوں کے لیے یہ بات اہمیت نہیں رکھتی کہ امک امیدوار کس دھڑے کا ہے یا اس کی کیا پوسٹ ہے۔ البتہ ہو سکتا ہے یہ وشے راجنیتک دلوں کی نظر میں اہم ہو، لیکن عام لوگوں کی نظر میں نہیں۔
سپریم لیڈر اس بات پر بل دیتے ہوئے کہ کاریہ پالیکا کی ذمہ داری وہ سنبھالے جو جنتا کی مکھیہ مشکل کو سمجھتا اور انہیں حل کر سکتا ہو۔ کہا،
مسئله اصلی مردم بیکاری جوان ها، مسئله اصلی مردم معیشت طبقات ضعیف جامعه است۔
اس وقت سب سے اہم مدعا دیش کی ارتھ ویوستھا ہے۔ امیدواروں کو چاہیے کہ وہ آرتھک مشکل کو حل کرنے کے اپنے پروگرام جنتا کے سامنے پیش کریں اور اسے سنتشٹ کریں کہ مشکلوں کو حل کر سکتے ہیں۔
عبداللہ العظمیٰ سید علی خامنے نے تاکید کرتے ہوئے کہا،
میدان انتخابات میدان مسابقه خدمت است. قرآن به ما دستور میده فاستبق الخیرات. شعارهای غیر واقع بینانه هم داده نشه.
چناؤ کا میدان سیوا اور اچھائی میں ایک دوسرے سے پرتسپردھا کا میدان ہے اور لوک لبھاون و اواستوک ناروں سے بچنے کی انوشنسا کی۔ انہوں نے کہا، امیدوار دیش کے صحیح حالات اور سمبھاوناؤں کے مد نظر نعرہ دیں اور وعدہ کریں۔ سروے بتاتے ہیں کہ جنتا کے سامنے امیدوار کا نام یا پارٹی نہیں بلکہ اس کی یوگتا پراتھمکتا رکھتی اور پریرت کرتی ہے۔
उम्मीदवारों के प्रचारिक प्रोग्राम स्पष्ट होने के साथ ही चुनाव गंभीर चरण में दाखिल हो गया है। یہ بھی حقیقت ہے کہ سبھی امیدواروں کی شخصیت ہے اور وہ دیش کی راجنیتک ہستیاں ہیں۔ یہ لوگ ویوستا میں وبھن پدوں پر رہے ہیں، اس لیے انہیں دیش کی وتیہ و ڈھانچاگت کمتا کا اندازہ ہے۔ اس کے وپریت جنتا پراچارک منچ پر واستوکتا پر آدھارت ڈبیٹ چاہتی ہے۔ اس میں خود امیدواروں اور لوگوں کا بھی فائدہ ہے کہ لوگ پروگرام کے آدھار پر اپیکشا رکھیں گے اور پرشاسن میں سرکار کو جنتا کا سمرتھن حاصل رہے گا۔
لیکھک و پترکار محمد ایمانی کا ماننا ہے کہ چناؤ سیوا دینے کی پرتسپردھا ہے اور ایسی پرتسپردھا کے سنسکار کو مد نظر رکھنا چاہیے۔ اس پرتسپردھا کے نتیجے میں ایک راشٹر سرکشا سویدھا سمان طاقت اور امید کا آبھاس کرے، نہ راشٹر کی طاقت کے کم اور دو دھروی ہونے کا، جیسا کہ امریکہ کے چناوی سرکس میں نظر آیا۔
ان دنوں لگ بھگ سبھی یہ مان رہے ہیں کہ ایران بہت اہم ایتیہاسک موڑ سے گزر رہا ہے۔ شہر اور دیش بھر میں بہتر بھوش اور موجودہ استھتی میں بدلاؤ کی امید کا ماحول ہے۔ جوان، ادھیڑ اور بوڑھے سبھی 18 جون کو نکلیں گے۔ ایران کے پرانے دشمن اس دن کی آس لگائے ہوئے ہیں جب جنتا کی اور سے چناؤ میں کم بھاگیداری کو انتراشٹریہ دباؤ و پابندی کا بہانہ بنا سکیں، لیکن اس بار بھی چناؤ کے بعد لکھیں گے ایران چناؤ میں وجئی۔ تو دوستو، کارکرم کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ابھی آپ کارکرم آج کل سن رہے تھے۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو پسند آیا ہوگا۔ کارکرموں کے بارے میں اپنے وچاروں اور پرتکریاؤں سے ہمیں اوشیہ اوگت کروائیے گا۔ ہمارا ای میل ایڈریس ہے hindi@wsirib.ir۔ تو اسی کے ساتھ ہماری یہ سبھا یہیں پر سماپت ہوتی ہے۔ حسن عباس اور ساتھیوں کو انومتی دیجیے، خدا حافظ۔